प्रकारलाई हामी पन्ध्रदेखि नै पढ्न राम्रो होला। यसै कारण प्रभु येशूमा भएको तिमीहरूको विश्वास र सबै पवित्र जनहरूप्रति भएको तिमीहरूको प्रेमको विषयमा सुनेर म पनि आफ्ना प्रार्थनाहरूमा तिमीहरूको सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद चढाउन छोड्दिन। पावलले एफेससमा भएका विश्वासीहरूलाई लेख्दैछन् सत्र पद कि भन्दैछ म के प्रार्थना गर्दैछु तिमीहरूको लागि कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर महिमाका पिताले तिमीहरूलाई उहाँको पहिचानमा बुद्धि र प्रकाशका आत्मा दिएका हुन् अठार पद र तिनीहरूका मनका आँखाहरू उज्याला पारिएका हुन् जसले गर्दा उहाँको बोलावटको आशा के रहेछ र पवित्र जनहरूमा उहाँको पैतृक सम्पत्तिको महिमाको धन के रहेछ र उहाँको शक्तिशाली सामर्थ्यको काम अनुसार हामी विश्वास गर्नेप्रति उहाँको सामर्थ्यको अपार महानता के रहेछ सो जान्न सक। प्रार्थना विश्वासहरूको लागि गरेको प्रार्थना यहाँ पाउँछौ। बाइबलको नमुना प्रार्थनाहरू हामी हेर्ने हो भने यसरी हामी पत्रहरूमा पाउँछौ पवित्र आत्माद्वारा नै प्रेरित प्रार्थनाहरू। अनि पावल प्रेरितले तीनटा कुरा जान्न सकुन् एफेससका विश्वासीहरूले अनि हामी अहिलेका विश्वासीहरूले हामीले जान्न सकौँ तीनटा कुरा जान्न सकौँ भनेर पावलले पवित्र आत्माको इच्छा व्यक्त गर्दै प्रार्थना गरेको हामी पाउँछौ। अनि यो तीनटा कुराहरू जान्न सक्नको लागि उनीहरूले त्यो देख्न सक्नु पर्यो, देख्न सक्नको लागि आँखा खुल्ला हुन सक्नु पर्यो। अनि यो आत्मिक आँखा भएकोले मनका आँखाहरू भएकोले पवित्र आत्माकै नब्बे नहुने उहाँको आवश्यकता छ। अनि त्यसैले गर्दाखेरि सत्र पदमा पाउँछौ हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर महिमाका पिताले तिमीहरूलाई उहाँको पहिचानमा बुद्धि र प्रकाशका आत्मा दिएका हुन् र तिमीहरूका मनका आँखाहरू उज्याला पारिएका हुन्। हामीले एकअर्काको लागि प्रार्थना गर्दा यसरी प्रार्थना गर्न सक्छौ। नयाँ विश्वासीहरूको लागि प्रार्थना गर्दा पुराना विश्वासीहरू मण्डलीमा मेरो सिकाउनेहरूको लागि उनीहरूको मनका आँखाहरू उज्यालो पारिदिनुहोस् प्रभु। पावलले भन्छन् कि यहाँ तिनवटा कुरा विशेष गरी जान्न सक भनेर मेरो मनका आँखाहरू उज्यालो पारिएको हुन्। पहिलो चाहिँ अठार पदको पहिलो भागमा छ परमेश्वरको बोलावटको आशा के रहेछ जान्न सक। त्यसपछि अठार पदको दोस्रो भागमा छ परमेश्वरको पैतृक सम्पत्तिको महिमाको धन के रहेछ जान्न सक। र तेस्रो कुरा छ उन्नाइस पदमा परमेश्वरको सामर्थ्यको अपार महानता महानता के रहेछ सो जान्न सक। बोलावटको आशा, महिमाको धन र सामर्थ्यको महानता। आशा, धन, सामर्थ्य। अब हामी एउटा हेर्नेछौँ आज बोलावटको आशा भनेको छ अठार पदमा तिमीहरूको मनका आँखाहरू उज्यालो पारिएको हुन् जसले गर्दा यो मनको आँखा उज्यालो पारिएको कारणले गर्दा तिमीहरूले चाहिँ उहाँको परमेश्वरको उहाँको बोलावटको आशा के रहेछ। अनि यो शब्द बोलावट एकचोटि हामी पहिलो कुरन्ती एकमा जाउँ। बोलावट बाइबलका शब्दहरू ज्यादै अर्थपूर्ण हुन्छन् किनभने परमेश्वरको शब्दहरू उहाँले विशेष अर्थले प्रयोग गर्नुहुन्छ। हामीले जब बोलाउने भन्छौँ एउटा साधारण शब्द हो तर जब परमेश्वरले जब बोलाउनुहुन्छ ज्यादै गम्भीर कुरा। पहिलो कुरा एकको नौ पदमा यहाँ लेखिएको छ कि बोलाउने चाहिँ परमेश्वर पिता हुनुहुन्छ बोलाउनेवाला। परमेश्वर विश्वास योग्य हुनुहुन्छ जसद्वारा तिमीहरू उहाँका पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको संगतिमा बोलाइएका छन्। पुत्र अनि त्यहाँ पिता हुनुहुन्छ परमेश्वर पिता, उहाँद्वारा हामी बोलाइएका छौँ भनेको छ। हामी के का निम्ति बोलाइएका छौँ? एउटा संगतिको निम्ति बोलाइएका छौँ, बोलाइएका हामी चाहिँ संगतिका निम्ति बोलाइएका। कोसँग संगति गर्न हामी बोलाइएका? उहाँ भनेको छ परमेश्वरको पुत्रसित संगति गर्न बोलाइएका, येशु ख्रीष्टको संगतिमा बोलाइएका छौ। कसरी बोलायौं? दोस्रो थेसलोनिकी 2:14 कसरी बोलाउनु भयो परमेश्वरले? कसरी हामी पापमा मरेका, अन्धकारमा, दुष्ट संसारमा जेलिएकालाई कसरी उहाँले बोलाउनुहुन्छ? दोस्रो थेसलोनिकी 2:14 पदमा पाउँछौ उहाँले सुसमाचारद्वारा बोलाउनुहुन्छ। दोस्रो थेसलोनिकी 2:14 पदमा लेखेको छ, यसैका निम्ति हाम्रा प्रभु येशु ख्रीष्टको महिमा पाओ भनेर उहाँले तिमीहरूलाई हाम्रो सुसमाचारद्वारा बोलाउनु भयो। सुसमाचारद्वारा परमेश्वरले आफ्नो पुत्रको संगतिमा उहाँको महिमा पाओ भनेर हामीलाई बोलाउनुहुन्छ। परमेश्वर पिताले बोलाउनुहुन्छ, प्रभु येशु ख्रीष्ट कहाँ बोलाउनुहुन्छ? बोलाउने माध्यम चाहिँ उहाँको सुसमाचार। अनि यो सुसमाचार जब उहाँले बोलाउनुहुन्छ, यो निम्तो सबैलाई निम्तो दिन्छ, यो आज्ञा पालन गर्नै पर्छ। दोस्रो थेसलोनिकी 1:8 जब यो सुसमाचारको बोलावट, हे सबै परिश्रम गर्नेहरू हो र भारीले दबिएका हो, म त आओ, यो बोलावट जब सुनिन्छ, यो सुसमाचार, यसलाई चाहिँ यो चाहिँ आज्ञा हो। वास्तव सुसमाचारको निम्तो चाहिँ एउटा आज्ञा हो, पापबाट फर्केर म कहाँ आओ, मुक्ति पाओ, नष्ट नहो, है उहाँले बोलाउनु भएको। आए पनि हुन्छ, नआए पनि हुन्छ, होइन, आओ। दोस्रो थेसलोनिकी 1:8 हामी पाउँछौ र परमेश्वरलाई नचिन्नेहरू र हाम्रा प्रभु येशू ख्रीष्टको सुसमाचार पालन नगर्नेहरूलाई बदला दिनुहुनेछ। परमेश्वरले जब यो निम्तो दिनुभयो, उहाँलाई चिन्नको लागि हो। एकमात्र सत्य जीवित परमेश्वर उहाँले पठाउनु भएको उहाँको पुत्रलाई चिन्नु नै अनन्त जीवन हो। यसभित्र बोलाउँदाखेरि यो ख्रीष्टको सुसमाचार नमान्नेहरूलाई चाहिँ सुसमाचारको पालन नगर्नेहरू भनेको छ। केवल आज्ञालाई मात्र पालन गर्ने नगर्ने कुरा आउँछ। सुसमाचार एउटा आज्ञा हो, पश्चाताप गर भन्ने सबै ठाउँमा सबै मानिसहरूलाई आज्ञा दिएको छ, अहिले भनेको छ 1:17-21। त्यसैले ख्रीष्टको सुसमाचार पालन नगर्नेहरूलाई परमेश्वरले चाहिँ बदला दिनुहुनेछ। अनि यो बदला दिनुहुनेछ भनेको चाहिँ मान्छेले यो बदला दिने खालको चाहिँ होइन, मान्छे चाहिँ पगलास्नलाई भन्ने खालको बदला होइन, यो चाहिँ उचित दिनुपर्ने, उहाँको न्याय धार्मिकताले दिनुपर्ने भाग उहाँले दिनै पर्छ। किन उहाँले बचाउन चाहँदा चाहँदै पनि तिमीहरू किन मर्छौ, जीवन रोज घरिघरि भनेको छ, तर नपाउ त्यो गर्दा नगर्दा पनि उहाँको दयाले बोलाउँदा बोलाउँदा पनि नआएकोले उनीहरूले उचित प्रतिफल प्राप्त गर्छ। तर उहाँ चाहिँ खुसी भएर होइन, त मलाई विश्वास नगर्ने तँलाई भन्ने त्यस्तो कहिले पनि भावना छैन भाइ, म दुष्टहरूको मृत्युमा खुसी छैन भनेर भन्नुभएको छ बाइबलमा उहाँको सुसमाचार पालन नगर्नेहरूलाई। यो भयो उहाँको बोलावटको तथ्य है। अनि उहाँको यो बोलावट दोस्रो तिमोथी 1:9 बताइएको छ कि उहाँको अनुग्रह अनुसार हामी बोलाउने योग्य बोलाइने योग्य थिएन, अनुग्रहले बोलाइएका हौ, उहाँको आफ्नै उद्देश्यले बोलाएका हौ। दोस्रो तिमोथी 1:9 पदमा पाउँछौ उहाँले हाम्रा कामहरू अनुसार होइन तर उहाँकै आफ्नो मनसाय र संसार सुरु हुनुभन्दा पहिले हामीलाई ख्रीष्ट येशूमा दिएको अनुग्रह अनुसार हामीलाई बचाउनु भएको छ र पवित्र बोलावटले बोलाउनु भएको छ। उहाँको अनुग्रह अनुसार हामीलाई बोलाउनु भएको छ, बोलावट पवित्र छ भनेको छ। हामी पापमा थियौँ, उहाँले हामीलाई अलग गर्नुभएको छ, संसारबाट अलग गर्नुभएको छ, ख्रीष्टसित संगति भन्ना साथ हामी अलग। त्यसैले भनेको छ 2 Corinthians 6 तिमीहरूको कसरी अन्धकारसँग संगति हुन सक्छ जब तिमीहरू परमेश्वरको अचम्म ज्योतिभित्र बोलाइएका छौ। उहाँको यो बोलावट यदि बुझ्ने हो भने विश्वासी जनहरू त्यही अनुसार जिउथे पनि, म संसारको होइन, म प्रभुको हुँ,
उहाँको उद्देश्यले मलाई बनाउनु भएको, उहाँको मनसाय अनुसार भनेको छ भनेपछि यहाँ परमेश्वरको उद्देश्य छ, लक्ष्य छ हामीलाई बोलाउनुमा। हामी चाहिँ उद्देश्यहीन भएर अन्धकारमा डुली हिँडिरहेका थियौँ अनि उहाँले ए बोलाउनु भयो, आऊ मेरो पुत्र येशु ख्रीष्ट, मैले तयार गरेको भोज लिन आऊ, जीवनको पानी सित्तैमा लिऊ, दुध दाख र सबै बिना पैसा बिना दाम तिर्खाउनेहरू आ। अनि कोही कोहीले यो बोलावटलाई सुनेर चाहिँ हुन्छ म आउँछु भन्नुहोस् तिनीहरूलाई विश्वासी भनिन्छ, परमेश्वरको बोलावटलाई हो म पापी, मेरो कुनै आशा थिएन, म चाहिँ नष्ट हुन लागिरहेको, तपाईँले मलाई जीवन दिने धन्यवाद भन्ने आउँछ। अहिलेको युगमा बोलाइरहनु भएको छ संसारको कुना काप्चामा, आज अहिले पनि मान्छेहरू नयाँ जन्म पाइरहेको छ परमेश्वरको अनुग्रहले। योग्य त कोही पनि छैन, परमेश्वर चुप लाएर सबैलाई नरक आगोमा उहिले पठाइदिनु भएको पनि केही फरक पर्दैथ्यो, उहाँको न्याय धार्मिकता यथावत। तर परमेश्वर यस्तो हुनुहुन्छ कि उहाँको आफ्नो प्रेम प्रकट गर्ने उहाँको स्वभाव छ। पहिले उनीहरू चारको आगमन छ, परमेश्वर प्रेम हुनुहुन्छ, यो तिनवटा शब्द, परमेश्वर प्रेम हुनुहुन्छ, प्रेम गर्नुहुन्छ पनि भनेको छैन, त्यो साँचो हो, परमेश्वर प्रेम गर्नुहुन्छ हामीलाई, तर उहाँ प्रेमै हुनुहुन्छ भनेपछि उहाँको स्वभाव जसरी बत्ती उज्यालो हुन्छ स्वभावै उज्यालो, परमेश्वर प्रेम हुनुहुन्छ अनि उहाँले आफ्नो प्रेम प्रकट गर्नको लागि आफ्नो एकमात्र पुत्रलाई दिनुभयो। अनि त्यसैले अनि यो पनि भनेको छ, यो चाहिँ हाम्रो कामहरू अनुसार होइन, यो बोलावट, यो संगति हामीले पाएको, उहाँमा बोलाएको, हामीमा कुनै पनि असल काम योग्यता खुबी केही काम लाग्ला कि परमेश्वरलाई भन्ने हिसाबले होइन, हाम्रा काम अनुसार होइन, अनुग्रह यो घमण्ड गर्ने ठाउँ छैन, परमेश्वरको उक्लिले घमण्ड गर्ने ठाउँ छैन। उहाँको बोलावट यस्तो छ, प्रभु येशू ख्रीष्टको संगति अनि यसको एउटा वर्तमान अनि अहिले के हेर्न लागेको छ भने उहाँको बोलावट भन्ने शब्द हेर्दैछौँ, तर हामीले के हेर्न लागेको छ भने उहाँको बोलावटको आशा भन्ने हेर्न लागेको छ। बोलावट त बोलावट, बोलावटको पनि पक्षहरू छन्, बोलावटको आशा यो के हो होइन, तर बोलावटको अहिले वर्तमान पक्ष पनि छ, यो बोलाइएका हुनाले यो संसारमा हामी छौँ, संसारमा भएर पनि संसारका होइनौँ हामी, त्यसैले हामी ख्रिस्टका भएकोले हामीलाई चाहिँ ख्रिस्टमा भक्तिपूर्वक जिउन चाहनेहरूको लागि कष्ट छ। पहिलो पत्रुस दुई अध्याय, पहिलो पत्रुस दुई अध्याय अनि एक्काइस पदमा हामी पाउँछौँ, पहिलो पत्रुस दुईको एक्काइस, कसैका निम्ति तिमीहरू बोलाइएका पनि हौ, केका निम्ति तिनी भने तिमीहरू उहाँकै पाइलाहरूका पछि पछि हिँड भनेर नै हाम्रा निम्ति एउटा नमुना छोड्दै ख्रिस्टले पनि हाम्रा निम्ति दुःख भोग्नु, ख्रिस्ट आएका हौ भने र यही संसारमा हामी रहने हो भने, ख्रिस्ट जुन पाइलामा हिँड्नु भयो हामी पनि उहाँका पाइलामा हिँड्ने हो भने हामीले चाहिँ दुःख भोग्नै पर्छ, भक्तिपूर्वक ख्रिस्टमा जिउन चाहनेहरूले दुःख भोग्नुपर्छ। अनि यो दुःख चाहिँ सबै मानिसहरूले संसारमा पाप श्राप अभावको कारणले दुःख भोग्ने एउटा पक्ष छ, त्यो त सबैले भोग्छ, तर यो दुःख भनेको ख्रिस्टको निम्ति जिएको, ख्रिस्टको निम्ति जिएकोले स्वर्गदूतको क्षेत्रमा दुष्ट आत्माहरू शैतान, अर्कोतिर यही संसारको शासक अनुसार चल्ने व्यक्तिहरूको परमेश्वरप्रतिको विद्रोही हृदय, परमेश्वरको वचनको प्रकाशमा आउन नचाहने अन्धकारका मानिसको स्वभाव पापले गर्दा र हामी भित्रै पनि एउटा पापी स्वभावको कारणले र विरोध सुसमाचारको विरोध यी सबको बीचमा दुःख भोग्ने कुरा गरेको, अनि यो खालको दुःख भोग्नलाई चाहिँ अहिलेको समय हामीलाई दिएको छ, एक दिन सबै आँखाबाट आँसु उछिनेछ, तर अहिले चाहिँ यदि तपाईँ ख्रिस्चियन हुनुहुन्छ र यदि तपाईँ ख्रिस्टको नजिक भएर जिउनुहुन्छ भने दुःख भोग्नुहुन्छ, तपाईँ गरी तपाईँलाई घरको सम्झना हुनेछ स्वर्ग, किनभने तपाईँले यहाँ दुःख भोगिरहनु भएको छ, तर जो विश्वास चाहिँ यी संसारको मोज मजा इत्यादि यी संसारलाई नै उद्देश्य बनाएर कसरी यहाँ सफल हुने विचार छ उसले यसको अनुभव गर्दैन, उसले त्यो महिमाको स्वाद पनि उसले अहिले पाइरहेको हुँदैन, अधोपल्चो हुन्छ। त्यसैले गर्दाखेरि यहाँ भनेको छ, फेरि पढ्दिउँ, किनकि यसैका निम्ति तिमीहरू बोलाइएका पनि हो, सधैँ दुःख भोग्न त हुँदै होइन, अहिलेको लागि वर्तमान पक्ष है, बोलावटको वर्तमान पक्षलाई हेर्दैछौ, यसैका निम्ति तिमीहरू बोलाएका पनि हो किनकि तिमीहरू उहाँकै पाइलाहरू कहाँ पछि पछि हिँड भनेर नै हाम्रा लागि एउटा नमुना छोड्दै ख्रिस्टले हाम्रा निम्ति दुःख भोग्नु भयो। उहाँले कुनै पाप गर्नु भएन, न त छल्को पट्ने उहाँको मुखमा पाइयो। अब सुन्नुहोस् 23 पद, उहाँले गाली खाएर सट्टामा गाली दिनु भएन, दुःख भोग्नुहुँदा धम्काउनु भएन। यसरी ख्रिस्टको निम्ति दुःख भोग्ने कामको लागि बोलाएको छौँ अहिलेको। तर हामी हेर्न चाहेको चाहिँ यो परिचयात्मक रूपमा यसो हेरेको, तर एफसी एकमा जाउँ, हामीले हेर्न चाहेको छौँ बोलावटको आशा, यो पनि के हो? एफसी 1:18 लेखिएको छ कि परमेश्वर यो चाहनुहुन्छ कि बोलावटको आशा, उहाँको बोलावटको आशा के रहेछ जानेको चाहनुहुन्छ। उहाँले बोलाउनु भयो भन्ने हेरौँ, पिताले बोलाउनु भयो, सुसमाचार दोलाई बोलाउनु भयो, यो आज्ञा हो, यो उहाँको अनुग्रहद्वारा हो, उहाँको मनसायद्वारा हो, काम अनुसार होइन, यी कुराहरू हेऱ्यौँ। वर्तमान पक्ष दुःख भोग्न बोलाइएका हौ, तर जब बोलावटको आशा भनिन्छ, यहाँ एकछिन विचार गरौँ। पहिला त यो बोलावटको सम्बन्धमा चाहिँ यदि मण्डलीलाई विचार गर्ने हो भने यो परमेश्वरको अपूर्व रचना, जीवदो प्रकारले परमेश्वरसित ख्रिस्टद्वारा सम्बन्ध भएको गाँसिएको यो नयाँ जन्म पाएको विश्वासीहरूको यो अङ्गहरू आपसमा मिल्ने यो शरीर मण्डली जसलाई भनेको छ, ख्रिस्टको शरीर भनेको छ। अब मण्डली चाहिँ ख्रिस्टको शरीर हुन बोलाइएको, अनि प्रभु यीशु ख्रिस्टको पूर्णताले यहाँ बास गरेको उहाँ चाहनुहुन्छ। अनि कस्तो भने संसारले हेर्दाखेरि प्रभु यीशुलाई देख्दैन, तर प्रभु यीशुको शरीरलाई चाहिँ देख्न पाइरहेका छन् आज, किनभने शिर चाहिँ स्वर्गमा हुनुहुन्छ अदृश्य रूपमा, शरीर चाहिँ पृथ्वीमा छ देखिने हिसाब। त्यसैले गर्दाखेरि त प्रभुले भन्नुभयो, ए साउल साउल तिमी मलाई किन सताउँछ, तिमी मलाई किन सताउँछ। कसले भन्नुभएको थियो? प्रभु यीशुले। प्रभु यीशु कहाँ हुनुहुन्थ्यो? स्वर्गमा। अनि कसरी सताइरहेको थियो त पावलले? उहाँको शरीरलाई दुःख दिएर, मण्डलीलाई सताएर प्रभु यीशुलाई दुःख दिएर। त्यसैले प्रभु यीशु ख्रिस्टको शरीर यो संसारमा देखिने गरी छ। संसारले प्रभु यीशु ख्रिस्टलाई दुःख दिने हो भने मण्डलीलाई दुःख दिन्छ, यो देखिने भाग हो। अनि परमेश्वरले यही चाहनु भएको छ, आफूलाई प्रकट गर्नलाई मण्डलीलाई आफ्नो भाँडोको रूपमा ख्रिस्टको शरीर हुन बोलाइएको। अब त्यो मण्डली भयो समय रूपमा हेर्दैछौँ, तर एक एक विश्वासीलाई विचार गरौँ, एक एक विश्वासी चाहिँ यो शरीरको अङ्गहरू हुन्, अङ्ग 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 अङ्ग, पारस्परिकमा पनि यहाँ सम्बन्ध छ। जसरी भवनको इट्टाहरू आपसमा सम्बन्धित छन्, त्यतिकै इट्टाको थुप्रो होइन मण्डली भने, ठिक तरिकाले जोडिएको छ त्यहाँ कुना ढुङ्गा, यीशु ख्रिस्ट सब आफ्नो ठाउँमा छ। अनि यी अङ्गहरू जो आपसमा पनि सम्बन्ध छ, एकअर्कामा निर्भर छ, साथै परमेश्वरमा निर्भर छ, एक एक यो विश्वासीहरू चाहिँ ख्रिस्ट जत्तिकै जस्तै पवित्र भएको उहाँ चाहनुहुन्छ। ख्रिस्ट जस्तै यो पृथ्वीको जस्तो होइन, संसारको जस्तो होइन, बेग्लै भएको चाहनुहुन्छ, स्वर्गीय पनि भन्छ, स्वर्गीय बोलावटले बोलाएकाहरू हरेक विश्वासी चाहिँ पवित्र स्वर्गीय, उहाँको दृष्टिकोण यही नै छ, उद्देश्य नै यही छ। त्यसले हाम्रो दिशा पनि यतैतिर हुनु पर्ने। अनि किन यसलाई त्यसैले मण्डली पनि हेऱ्यौँ, अनि मण्डलीको एक एक अङ्गहरूको विचार पनि गऱ्यौँ, बोलावट होइन। अनि किन यसलाई बोलावटको आशा भनिएको? आशा भन्न साथ जहिले पनि भविष्यतिर हेरिरहेको छ, आशा भविष्यलाई हेरिरहेको छ। अनि यो चाहिँ भविष्यमा निश्चय पनि हुने कुरा, त्यसरी बुझ्नु छ, भविष्यमा निश्चय पनि हुने कुराको प्रतीक्षा भन्न सकिन्छ। आशा भन्दा पनि निश्चित प्रतीक्षा, पक्का भविष्यमा हुने पाउने कुरा। अनि यो भविष्य भन्नाले कति पर नजिक होइन दुइटै हो वास्तव नजिक पक्ष पनि छ टाढाको पक्ष पनि छ समयमा भोलि आज बुधबार भोलि बिहिबार प्रभु आइसक्नु भएको छैन भने हामी हुन्छौँ अनि भोलिलाई पनि हेरिरहेछ आशा अनि भोलिभन्दा अनन्त पछिलाई पनि हेरिरहेछ आशा दुइटै हो नजिकको पनि त्यहाँ पक्ष छ र एकदम परको पक्ष पनि छ त्यसको तुलनामा पर अनि मण्डलीको हिसाबले सोचौँ फेरि मण्डलीको हिसाबले सोचौँ अनि त्यसपछि विश्वासीको हिसाबले सोचौँ मण्डलीको हिसाबले चाहिँ अब नजिककै भोलिकै अनि पर्सिकै लाई के आशा के निश्चयता हामीलाई छ त आशा भन्नाले के निश्चयता भोलिको लागि पर्सिको लागि के निश्चयता छ कस्तो राम्रो छ त्यो किनभने भनौँ न एउटा मुक्ति नपाएको व्यक्तिलाई भोलिको लागि के निश्चयता छ तपाईँको भनेर सोध्नुहोस् त केही पनि छैन जिरो है केही पनि छैन भोलिको लागि आशा गरौँला कि अब यस्तो होला कि अब हेरौँ है प्रयास गर्दैछु त्यति बाहेकहरू छैन तर विश्वासीलाई सोध्नुहोस् अनि उसले यो यदि सत्यता बुझेको छ भने उसले जवाब दिनुपर्नेछ भोलि मेरो निश्चयता के हो पर्सीको लागि मेरो निश्चयता के हो अनन्तको लागि मेरो निश्चयता को त्यसैले त भनेको छ पहिलो पत्रुसमा यसरी यो पढ्नै पर्छ पहिलो पत्रुस दिन अनि हामी फर्किहाल्नेछौँ किनभने साक्षी भनेको के हो यससँग सम्बन्धित छ पहिलो पत्रुस तिन अध्यायको पन्ध्र पदमा पहिलो पत्रुस तिन अध्यायको पन्ध्र पदमा लेखिएको छ अझ के अरे हामी हेरौँ न चौध पददेखि अहिलेको सम्बन्ध विषयलाई पनि जोडिन्छ तर धार्मिकताको निम्ति तिमीहरूले दुःख भोग्नु पर्यो भने पनि तिमीहरू धन्य हौ तर तिनीहरूका धम्कीसँग नडरा न त विचलित हौ पन्ध्र पद तर तिमीहरूका हृदयहरूमा प्रभु परमेश्वरलाई पवित्र मान र तिमीहरू भित्र भएको आशाको विषयमा तिमीहरूलाई सोध्ने हरेक मानिसलाई नम्रता र डरको साथ जवाफ दिनका निम्ति सधैँभरि तयार रह विश्वासीले आफूभित्र भएको आशाको विषयमा कसैले उसलाई सोध्छ भने ऊ नम्रताको साथ डरका साथ बताउनलाई के हुनुपर्छ भनेको छ त्यहाँ पन्ध्र पदमा कसैले भन्नुहुन्छ के भन्नुहोस् हजुर तयार साक्षी भनेको त्यो तयार जुन पनि बेला मलाई कसैले सोध्छ किन विश्वास गरेछ किन क्रिस्चियन भयो म तयार छु एउटा विश्वासी त्यो हुनुपर्छ अनि त्यो चाहिँ नम्रताका साथ किन अनुग्रहले बताइयो त्यो सोध्ने भन्दा म अलिकति पनि राम्रो छैन अनि डरका साथ एक दिन परमेश्वरको सामु मैले यो जुन जवाब दिएको छ त्यसको लेखा परमेश्वरले दिनुहुन्छ यदि हामीले चाहिँ आधारहीन जवाब दिन्छौँ चुतुवाएर बस्छौँ भने त्यसको लेखा हामीले दिनुपर्छ किन यस्तो बोलावटले हामीलाई बोलाउनु भएको छ अनि यो आशा निश्चयता भोलिको निम्ति पर्सिको निम्ति अनन्तका निम्ति एउटा विश्वासी भित्र छ भन्थ्यो अनि यो आशा बढ्नुपर्छ अब ती विभिन्न पक्ष र हामीले अहिले हेर्न आज समय छैन तर केवल अब हेरौँ यो बोलावटको आशाको सम्बन्धमा चाहिँ हेर्ने क्रममा मण्डलीलाई हेर्दैछौँ होइन अनि विश्वासीलाई पनि हेर्छौँ अब मण्डलीको आशा के हो भोलि पर्सि गर्दै जाँदाखेरि चाहिँ एफसी चारको तेह्रमा हेर्नुहोस् एफसी चारको तेह्र पदमा के एउटा कुरा निश्चयता छ भने एउटा मण्डली जो ख्रिस्टको बोलावट अनुसारको दौडमा दौडिन खोजिरहेछ जो चाहिँ बाइबल अनुसार जिउन कम्तीमा प्रयास गर्दैछ आफ्नो विचारलाई बढी झ्यालबाट फाल्ने यहाँ के लेखा छ त्यो अनुसार चल्नलाई प्रयास रक्छ सिद्ध त छँदै छैन तर यदि त्यति छ भने एउटा निश्चयता छ निश्चयता के भने यो शरीर यो स्थानीय मण्डली एउटा भन्न सक्छौँ यो चाहिँ बढ्दै जान्छ सङ्ख्या कुरा गरेन सङ्ख्या त हुन्छ तर बढ्नु भनेको चाहिँ गुणात्मक रूपले यो महत्त्वपूर्ण पक्ष पनि छ धेरै ठाउँमा सङ्ख्याको मात्र हिसाब गरिन्छ त्यही हो मण्डली बढिरहेछ होइन परमेश्वर दृष्टिमा हेर्नुहोस् न एफएसी चारको तेह्र जबसम्म हामी सबैजना विश्वासको र परमेश्वरको पुत्रको पहिचानको चिन्ने ज्ञानको उहाँलाई चिन्ने ज्ञानको एकतामा सबै अङ्गहरू परमेश्वरको पुत्र येशु ख्रीष्टलाई चिन्ने ज्ञान हो किन उहाँसँग सङ्गति गर्न थालेपछि उहाँलाई चिनिन्छ जोसँग बढी समय बिताइन्छ उनलाई चिनिन्छ अनि उहाँको पुत्रको पहिचानको एकतामा फरक फरक ख्रीष्ट होइन फरक फरक खालको परमेश्वर छैन एकतामा एउटै परमेश्वर लाई एउटै तरिकाले हामीले चिनिरहेका छौँ। पैसाको एकतामा जबसम्म आइपुग्दैनौँ र त्यसपछि भने चाहिँ यहाँले चाहिँ जबसम्म एउटा पुरा बढेको मानिस बन्दैनौ भनेपछि यो त बढ्ने क्रममा छ। जबसम्म पुरा बढिसकेको हुँदैन, जब पुरा बढिसकेको हुन्छौँ हामी स्वर्ग लगिन्छौँ, ख्रिस्ट आउनुहुन्छ बादलहरूमा हामीलाई लिनको लागि। जबसम्म एउटा पुरा बढेको मानिस बन्दैनौ भन्दिएको विश्वासी किन्न होस्, 90 वर्ष 100 वर्ष तपाईँ किन्न पुगोस्, अझ बढ्न बाँकी छ, अझ सिक्न बाँकी छ। कैयौँ यहाँ रहस्य यति धेरै छ यदि खोज्ने मात्र होला, यदि हाम्रो हृदय नम्र मात्र छ भने उहाँले खोलेको खोलै गर्नुहोस्। सत्यता खोलेको खोले यो निश्चय छ, नम्र र चूर्ण आत्मा चाहिन्छ। जहिले पनि परमेश्वर सामु आफूलाई न्याय गर्ने, आफूलाई इन्साफ गर्ने, आफूलाई परमेश्वर सामु झुकाउने आत्मा मात्र चाहिन्छ अनि सिकिन्छ, अरूलाई औँला देखाउने खालको होइन। हे परमेश्वर मलाई जाँच्नुहोस्। अब परमेश्वरले यो सिकाउन चाहनुहुन्छ, बढाउन चाहनुहुन्छ यो मण्डलीको रूपमा। त्यसैले के छ त हाम्रो निश्चयता, भोलिको लागि पर्सिको लागि बढ्नेछ, ज्ञानमा बढ्नेछ, छैन त? एक वर्षभन्दा अगाडि भन्दा अहिले हामीले बढी बुझेको हुनुपर्छ सामूहिक रूपमा। यो नै परमेश्वरको पवित्र आत्माको ठुलो बोझ। पावलले भने जबसम्म ख्रिस्ट तिमीहरूमा बनिनुहुन्न तबसम्म म एउटा प्रसुति वेदनामा फेरि तर्पिनेछु। अब मण्डली चाहिँ नियमित रूपले बढ्दै जाने निश्चयता राख्न सक्छ यदि यसलाई पछ्याउन चाहिरहेको छ परमेश्वरको वचनलाई भने। अनि त्यो चाहिँ यो अहिलेको लागि है संसारमा हुन्छ, शुद्ध पारिँदै, पवित्र पारिँदै, झन शुद्ध पारिँदै समयमा जारी छ। अनि एक दिन चाहिँ उठाइन्छ, अनि एफसी पाँचको पद तब आउँछ। एफसी पाँचको 27 पद जब चाहिँ सिद्धतामा उहाँले पुर्याउनुहुन्छ परमेश्वरको दृष्टिकोणहरू। 27 पदमा 5 र कस्तो मण्डली भनेको छ, महिमित मण्डलीको रूपमा यसलाई आफ्नो सामु उपस्थित गराउनलाई जसमा दाग वा चाउरी वा यस्तै अरू कुनै कुरा हुँदैन तर त्यो पवित्र र निष्कलङ्क हुन्छ। महिमित मण्डली समयमा अहिले चाहिँ शुद्ध पारिले लगिएको मण्डली, त्यो 26 पदमा भनेको छ उहाँको वचनले गरिदिनुहुन्छ, त्यसलाई वचनद्वारा जलको स्नानले शुद्ध गरी पवित्र पार्नलाई, उनीहरूलाई सत्यताले शुद्ध पार्नुहोस्, पवित्र पार्नुहोस्, तपाईँको वचन सत्य हो प्रभु यीशुले भन्नुभयो योना 17:17। अनि यहाँ पाउँछौ कि यो समयको अवधिलाई काटेपछि यो संसार वर्तमान संसारको अन्तमा के हुनेछ भइसकेको छैन, तर जे थियो त्यो पनि छैन। हरेक विश्वासीले त्यो भन्न सक्नुपर्ने, म जे जस्तो थिएँ त्यस्तो चाहिँ म आज छैन। हरेक विश्वासीले भन्न सक्नुहुन्छ, तर उसले यो पनि भन्छ कि तर म जे बन्नु छ त्यो पनि बनिसकेको छैन। के भन्छ कसैले म सिद्ध भइसकेँ भने त्यो त भन्न मिल्दैन। जे बन्नु छ म बनिसकेको छैन, तर परमेश्वरलाई धन्यवाद होस् म जे थिएँ त्यो पनि आज छैन, किन उहाँले मलाई बदल्दै हुन्छ। अब यो चाहिँ व्यक्तिगत रूपमा जान्छ, एउटा क्रिस्चियनको निम्ति मण्डली यो भयो होइन, हरेक दिन बढ्दै 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 गइरहेको छ ख्रिस्टको ज्ञानमा पहिचानमा को एकतामा होइन। अनि एक दिन चाहिँ महिमित मण्डलीको रूपमा परमेश्वरले आफैलाई, प्रभु यीशुले आफैलाई यो मण्डलीलाई चाहिँ आफ्नो लाइफ प्रस्तुत गर्नुहुन्छ, लिनुहुन्छ आदमले हवालाई, मेरो हातको हात मेरो हात मासुको मासु भन्दै ग्रहण गरेर चाहिँ एक दिन त्यो हुनेछ। अनि अब हरेक विश्वासीको सन्दर्भमा चाहिँ हरेक दिन हरेक विश्वासी मण्डलीको अङ्गहरूमा जाँ भने हरेक दिन चाहिँ आजभन्दा भोलि भोलिभन्दा पर्सि ख्रिस्ट जस्तै जस्तै भए हुँदै गइरहेको परमेश्वरले चाहनुहुन्छ मात्र होइन, जो विश्वासी परमेश्वरको वचनमा डुबेर परमेश्वरलाई उसको हृदयमा काम गर्न दिइरहनु भएको छ दिन प्रतिदिन व्यक्तिगत जीवन प्रार्थनामा वचनमा उसको साक्षीमा उसको काममा साधारण कुराहरूमा परमेश्वरलाई हेर्दै जब गरिरहेको छ ऊ चाहिँ ख्रिस्ट जस्तै हुँदै हुँदै जान्छ। यो परमेश्वरले भन्नुभएको कुरा झन् झन् परमेश्वरको पूर्णताले भरिँदै जान्छ, बदलिँदै जान्छ हरेक पौकौमै। हेर्नुहोस् त दोस्रो कोरिन्थी 3 अध्यायमा, अनि यो चाहिँ निश्चयता हो, आशा हो। मलाई के निश्चयता छ? एउटा विश्वासीले भन्न सक्नुपर्छ कि भोलि आजभन्दा बढी ख्रिस्ट जस्तै हुनेछ, पछि म आजभन्दा अझ बढी ख्रिस्ट जस्तै हुनेछ, अनि हिजोभन्दा आज म बढी ख्रिस्ट जस्तै छु। यो भन्न सक्नुपर्छ किनभने परमेश्वरले गर्ने काम हो, आफूले गर्ने काम होइन। त्यो ऊ चाहिँ परमेश्वरको पुत्र येशू ख्रिस्टको सन्नतिमा ऊ रहिरहेको छ अनि परमेश्वरले यो गर्नुहुन्छ। दोस्रो कोरिन्थी 3:18, दोस्रो कोरिन्थी 3:18 अनि यहाँ पढ्छ, तर नढाकिएको चेहराले, चेहरा भनेको मुख होइन, नढाकिएको भनेको खुल्ला रूपले उसले हेर्न सकिरहेछ, मनका आँखा उज्यालो पारियोस्। नढाकिएको चेहराले उसले केलाई हेर्दैछ? उसले प्रभुको महिमालाई हेर्दैछ, प्रभुद्वारा जो आत्मा हुनुहुन्छ। एक महिमादेखि अर्को महिमामा सर्दै त्यही रूपमा बदलिँदै जान्छ। यो पदको सत्यताले श्रीमती हाम्रो हृदयमा के भनेको छ भने जब हामी प्रभु येशू ख्रीष्टलाई हेरिरहन्छौँ पवित्र आत्माले हामीलाई प्रभु येशू ख्रीष्ट जस्तै बनाउँदै बनाउँदै लानुहुन्छ। यो सत्य कुरा हो कि जुन कुरालाई हामी हेरिरहन्छौँ हामी त्यो जस्तै बन्छौँ, जुन कुरामा हाम्रो मन लगाउँछौँ हामी हाम्रो मन त्यस्तै हुन्छ, जे कुरा सोचिरहन्छ हाम्रो सोचाइ त्यो जस्तै हुन्छ। अनि त्यसैले हामी एकदम होसियार हुनुपर्छ केमा हाम्रो मन लगाइरहेको छ, माथि कुराहरू मन लगाओ भने पृथ्वी कुराहरूमा होइन, किनभने पृथ्वी कुरामा मन लाग्यो भने हामी ठ्याक्कै संसार जस्तै हुन्छ, संसारसँग एक मासै नहो भने। तर संसार जस्तै हुन्छ संसारकै कुराहरूमा मन लगाइरहेको, त्यसैले एउटा विश्वासी जनको लागि कति सन्तुलनमा उजिनुपर्ने रहेछ, सतर्क साथ जिनुपर्ने, किनभने संसारमै राखिएको छ। तर उसले हेर्नुपर्ने ठाउँ चाहिँ स्वर्गीय छ, हेरा ऐनामा प्रभुको महिमा हेर्दै, प्रभु येशू ख्रीष्टलाई हेर्दै देख्दै चिन्दै उहाँको पहिचानमा बढ्दै, अनि संसारलाई हेर्दाखेरि उहाँले हेरा जस्तो हेर्दै, उहाँले जब हेर्नुहुन्छ मानिसहरूलाई हराएको देख्नुहुन्छ, मान्छेलाई हेर्दाखेरि मरेको देख्नुहुन्छ, तपाईँको मुक्ति नभएको जोसुकै आत्मामा मरेको, आत्मामा मरेको त्यसरी हेर्नुहुन्छ उहाँ, मर्न लगाइरहेको भनेर हेर्नुहुन्न उहाँ, हामीले त त्यसरी सोच्छ एक दिन तपाईँ मर्नुहुन्छ भन्छ, मरेको हुनुहुन्छ तपाईँ, त्यसरी हेर्नुपर्ने हामी। त्यही भनेको छ बाइबलमा पाप र अपराधहरूमा मरेका जब त्यसरी हेर्छ एकदम स्पष्ट हुन्छ म चाहिँ जीवनमा छु, ख्रिस्टमा जीवन हुन्छ। दाई तपाईँलाई जीवन चाहिएको छ, के हो यस्तो तिम्रो आशा म बताउँछु अनि हामीले बताउन सक्छ, हाम्रो हेराइ नै फरक छ। प्रभु येशू ख्रीष्टलाई जब हेर्दै जान्छौँ पवित्र आत्माले हामीलाई प्रभु येशू ख्रीष्ट जस्तै बनाउनुहुन्छ, कस्तो हामीलाई आशा दिएको छ निश्चयता, हामी आफैले आफूलाई ख्रीष्ट जस्तो बनाउने भने कतिचोटि हामी प्रयास गर्छौँ अनि फेल खाँदाखेरि चाहिँ किन होला, म उहाँ जस्तै बोल्न खोजेँ उहाँ जस्तै हिँड्न खोजेँ, हुँदैन, हुँदा पनि हुँदैन त्यसरी, हुँदैन त्यो त्यो तरिका नै होइन बाइबलमा, केवल हाम्रो जिम्मा चाहिँ उहाँलाई हेर्ने, पवित्र आत्माले हामीमा काम गर्नुहुन्छ, हामीमा भएको पाप देखाउनुहुन्छ, ख्रिस्टलाई हेर्न सर हाम्रो ढिलाको कुराहरू देखिन्छ, उहाँको नम्रता हेर्दा हाम्रो घमण्ड देखिन्छ, उहाँ गाली खाँदाखेरि पनि सत्तामा गाली दिनु भने म त दोरी गरिहाल्ने होइन मलाई त्यस्तो भन्ने है, हाम्रो स्वभाव झल्किहाल्छ कि प्रभु येशू ख्रीष्टलाई हेर्दाखेरि, जब उहाँले चाहिँ मानिसहरूसँग व्यवहार गरेको देख्छौँ उहाँलाई हेर्छन् ओहो हाम्रो पापहरू एउटा एउटा देखाउन थाल्नुहुन्छ, गर्नु भने पनि हेर्नु वास्तवमा आत्मिक रूपमा बढ्नु भनेको नै हामी कति पापी छौँ भनेर बुझ्छौँ, किन जबसम्म हामी ठिकै छौँ भन्ने सोध्छौँ, जबसम्म असलै छौँ भन्छौँ, परमेश्वरको असल हामीलाई चाहिँ बुझ्नुहुन्छ, किनभने मसँग असल छ भने मलाई किन आएको असल चाहियो, त्यसैले प्रभुले भने किन तिमीले मलाई असल भन्छ, परमेश्वर बाहिर पनि असल छैन, त्यो धनी जवानले पनि सोधेको थियो म असलै छु, जबसम्म हामी केही असल केही ठिकै देख्छौँ आफूमा तबसम्म परमेश्वरको आवश्यकता त्यो क्षेत्रमा हामीलाई चाहिरहँदैन. कुनै पनि क्षेत्र तपाईँ विचार गर्नुहोस् न, तपाईँको जीवनमा विभिन्न क्षेत्र छन्, कति क्षेत्रमा प्रभुलाई तपाईँले ठाउँ दिनुभएको छ. हाम्रो हरेक जीवनमा हुन्छ, तपाईँलाई केही मैले भन्न खोजेँ होइन, हरेक जीवनमा छ. सबभन्दा परिपक्व विश्वासीमा पनि हुन्छ. पहिलो उदाहरण, उसलाई खाप्नलाई परमेश्वरले शैतानले पठाउनु पर्छ, पठाउनु दिनुभएको त भन्ने पढ्नुहुँदैको छ. उसलाई छोड्नलाई ताकि अन्तिममा उसले भनोस् म आफूलाई घृणा गर्दैछु, त्यहाँ नपुगेछ. क्रुस उठाउनु भनेको वास्तवमा त्यही हो, म आफूलाई यति घृणा गर्छु कि मृत्यु चट्टै आफूलाई क्रुस मेरो जीवन हुनुहुन्छ. यो बुझ्नलाई जीवनभर लाग्छ, तर सिक्दै सिक्दै नै जानुपर्छ. अब प्रभु यीशु ख्रीष्टलाई जब हेर्न थाल्छौ, उहाँको पवित्र आत्माले हामीलाई बदल्दै लानुहुन्छ, बद्लिँदै जान्छ भनेको छ. त्यहाँ दोस्रो कोरिन्थी 3:18 लास्ट दुईटा शब्द हेर्ने भने बदलिँदै जान्छ अरे. के तपाईँ बदलिँदै हुनुहुन्छ? त्यो उस्तै हुनुहुन्छ. 5 वर्ष अगाडि पनि उस्तै. कुनै एउटा क्षेत्रमा विचार गर्नुहोस् न, कुनै एउटा तपाईँको स्वभाव, कुनै एउटा कमजोरी छ, उस्तै 5 वर्षपछि त्यो हुनु हुँदैन. अनि त्यसपछि फेरि यहाँ भनेको छ कुन रूपमा बद्लिँदै जान्छ भने प्रभु यीशु ख्रीष्टको महिमामा त्यही रूपमा ख्रीष्टको रूपमा बद्लिँदै जान्छ. त्यसैले यो चाहिँ एउटा हाम्रो हामीलाई दिएको निश्चित आशा एउटा हरेक क्रिस्चियनको लागि. अब त्यो चाहिँ समयमा हो है, दिन प्रतिदिन आज भोलि अनि प्रभुले गर्नुहुन्छ, उहाँलाई गर्न दिउँ हामी. अनि उहाँले हामीलाई प्रेम साथ अनुग्रहमा व्यवहार गर्नुहुन्छ, तर त्यो व्यवहार चाहिँ हरेक व्यक्तिगत रूपमा हुन्छ, हरेकलाई एउटै तरिकाले हुँदैन, तर कुनै न कुनै क्षेत्रमा लिएर चाहिँ उहाँले चाहिँ काम गर्न थाल्नुहुन्छ. त्यो काम गर्न उहाँले जब चाहनुहुन्छ हामीले दिनुपर्छ. प्रभु मैले जे खप्नु परे पनि, जे भोग्नु परे पनि, यदि यही आवश्यक छ मलाई तपाईँको रूपमा बदल्न भने कृपया गर्नुहोस्. पहिले भन्दा 3:2 अब यो दिन प्रतिदिनको निश्चयता त भइहाल्यो, तर यसको अन्त नै के हुन्छ? अन्त भन्नाले अब अलिक परको भविष्य. हामीले भन्यौँ यो आशा भन्न साथ भविष्य हो, तर भविष्यको नजिक पक्ष पनि छ, टाढाको पक्ष पनि छ. अनि एउटा एउटा विश्वासीको विषयमा हेर्दाखेरि यसको नजिक पक्ष चाहिँ यो हो कि दिनौ ख्रीष्टको रूपमा बदलिँदै जान्छ परमेश्वरको पवित्र आत्माले, यदि ऊ चाहिँ प्रभुलाई हेरिरहेको छ भने. र जब समय हुन्छ पहिले हुन 3:2 तब हामी ख्रीष्ट जस्तै हुन्छ. अनि एउटा विश्वासीलाई यो तृष्णा हुन्छ, कहिले म ऊ जस्तै, कहिले पाप नगर्ने, प्रभु जस्तै प्रेम गर्ने कहिले हुन सक्छ? एउटा तृष्णा हुन्छ, हुनुपर्छ. 2 पदमा लेखेको छ यो तृष्णा पूरा हुनेछ. प्रियहरू हो, अहिले त हामी परमेश्वरका सन्तान छौ, अहिले नै परमेश्वरको सन्तान छौ, अनि हामी के हुनेछौ भविष्य निश्चय त सो अहिलेसम्म प्रकट भएको छ, अरे भइसकेको छैन भनेछ. तर हामी जान्दछौ निश्चय, हामी जान्दछौ जब उहाँ देखा पर्नुहुनेछ, प्रभु यीशु ख्रीष्टको आगमन मण्डलीलाई लिनलाई जब उहाँ देखा पर्नुहुनेछ, तब त्यो बेला त्यो दिन त्यो घडी हामी उहाँ जस्तै हुनेछौ निश्चय त, ख्रीष्ट जस्तै हुनेछ. किन उहाँ जस्तै हुनेछ त्यो दिन चाहिँ? अहिले चाहिँ ऐनामा हेरिरहेछ त्यो दिन चाहिँ, यहाँ भनेको छ किनकि हामी उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछ. अब ऐनामा हामी ऐना हटाइन्छ, ख्रीष्टलाई देख्नेछ, त्यही उहाँ जस्तै भन्नेछ. यो सतर्कताले हाम्रो हृदयलाई चाहिँ उत्साहित प्रेरित पार्नु पर्ने, ताकि आज नै झन् उस्तै भनौँ, ताकि त्यो दिन उहाँले चाहिँ भनौँ न थुप्रै पर्सेन्ट काम हिँस दियोस्, 99% कामै बाँकी छ भने यो जीवन त हामीले देखेर भएको, उहाँ जस्तै हुने रूप धेरै बदलियोस् यी पृथ्वीमा. त्यसैले यहाँ भनेको छ 3 पदमा अनि उहाँमा यो के राख्ने भनेको छ? आशा राख्ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ. भनेको मतलब ऊ चाहिँ ज्योतिमा हेरिरहन्छ अनि त्यहाँ नै उसलाई शुद्ध पारिरहन्छ.
निरन्तर निरन्तर
अर्थात् यो आशा साँच्चै यो आशाले भरिएको व्यक्ति चाहिँ प्रभुको पवित्रतामा हिँड्ने मन हुन्छ। अब समय अलिकति मैले लिइरहेछु तर अब सिध्याउँछ। त्यसैले निष्कर्षमा यो आशा यो बोलावट जुन बोलावटको आशा भन्ने छ जुन बोलाएका छन् यसको आशाको पक्ष हेऱ्यो है मण्डलीको निम्ति विश्वासीको निम्ति यो आशा ज्यादै एकदम उच्च छ। तिनवटा शब्द हेर्न लाग्छ फिलिपी 3:14 तिनवटा शब्द हेर्न लाग्छ एक यो आशा उच्च छ दोस्रो यो पवित्र छ तेस्रो यो स्वर्गीय छ है यो आशा उच्च छ फिलिपी 3:14 14 हामी पढ्दछौ अनि हामीले पढ्नुपर्ने 13 पद पनि भाइहरू मैले पक्रिसकेको छु भनी म आफ्नो विषयमा सम्झन्न म पुगिसकेँ म भइसकेँ भनेर म सोच्दिनँ तर यो एउटा कुरा म गर्दछु पछिल्लोतिरका कुराहरू बिर्सेर कहिले काहीँ यो गर्न कति गाह्रो छ पछिल्लोतिरको मात्र सोचिरहन्छन् यस्तो थियो त्यस्तो थियो यस्तो थियो त्यस्तो थियो पछिल्लोतिर भन्ने मान्छेले पछिल्लोतिर कुराहरूलाई बिर्सनै पर्छ पछिल्लोतिरका कुराहरू बिर्सेर अघिल्लोतिरका कुराहरूतिर लम्कले 14 पद ख्रिस्ट यीशुमा परमेश्वरको उच्च बोलावट कस्तो बोलावट उच्च बोलावट को पुरस्कारका निम्ति म निशानातिर दगुर्छु निशानाका निम्ति निशानातिर दगुर्छु यो उच्च बोलावट पनि भनेपछि एउटै उद्देश्य छ एउटै क्रिस्चियनको हो उसको विभिन्न काम पेसा इत्यादि छ तर एउटै बोलावट छ उसको यो अनन्त उच्च बोलावट पुरस्कार स्वागत यही सुन्नको लागि दोग्रिरहेको छ एउटा विश्वास दोग्रिरहनु पर्ने हो उच्च बोलावट कुनै पनि चिज यो जस्तै उच्च देख्दैन यो संसारमा यो हुन पाऊ त्यो हुन पाऊ त्यो गर्न पाऊ यो भएको भए होइन यो उच्च हुने त्यो होइन उच्च बोलावट चाहिँ परमेश्वर परमेश्वरको बोलावट उच्च छ त्यसको पुरस्कार अब परमेश्वरले दिने पुरस्कार सम्झनुहोस् परमेश्वरले कुनै चिज दिनुहुन्छ भने चान्स नै दिनुहुन्छ जब उहाँले हामीलाई प्रेम गर्नुभयो आफ्नै पुत्र दिनु यो निशानातिर म दगर्छ यो आशा भने दगर्छ अब उच्च बोलावट के भयो दोस्रो तिमाथि 2:19 यो बोलावट पवित्र पनि छ दोस्रो तिमाथि 2:19 लेखेको छ माफ गर्नु 2:9 पदमा 19 होइन 2:9 उहाँले हाम्रा कामहरू अनुसार होइन तर उहाँकै मनसाय र संसार सुरु हुनुभन्दा पहिले हामीलाई ख्रीष्ट यीशुमा दिएको अनुग्रह अनुसार हामीलाई बचाउनु भएको छ र पवित्र बोलावटले बोलाउनु भएको छ यो बोलावट पवित्र छ हामीलाई बाहिर निकालिएको हो मिस्रीहरूलाई चाहिँ बन्धनबाट स्वतन्त्रतामा निकाले जस्तै हामीलाई चाहिँ अपवित्रताबाट पवित्रतामा बोलाए अब हामी अलग भएर जिउनुपर्छ विचार अलग सोचाइ अलग भावना अलग भनेपछि परमेश्वर तर्फ अलग के अलग भन्नाले सबैबाट अलग भएर एउटा टापु भएर बस्ने होइन यो अलग चाहिँ परमेश्वरसित जोडिएको अलग किनभने परमेश्वर पापबाट अलग हुनुहुन्छ हामी पनि अलग पवित्र बोलावट बोलाउनु भएको छ अनि यो बोलावट साथै तेस्रो कुरा स्वर्गीय बोलावट हिब्रू 3:1 हिब्रू 3:1 उल्लेख छ यस कारण हे पवित्र भाइहरू हो स्वर्गीय बोलावटका भागीदारहरू हो यहाँ भनेको छ हामी विश्वासीहरू चाहिँ स्वर्गीय बोलावटका भागीदारहरू बनेका छौँ यो बोलावट स्वर्गीय छ उच्च छ पवित्र छ यो पृथ्वी संसारको जस्तो होइन एक्लै त्यसले गर्दाखेरि यो बोलावटको आशाले के तपाईँलाई प्रेरणा दिन्छ उद्देश्य थियो के यो बोलावटको आशाले तपाईँलाई यतिसम्म अब यो बोलावट महिनै छ हामीलाई महिनामा पुग्नेछौँ त्यसैले हामीलाई यो स्वर्गीय बोलावट भएकोले यो संसारका जुन पापपूर्ण कुराहरू छन् शरीर शैतान यो बोलावटको आशा हामीले देख्न सक्यौँ भने यी थोकहरू जुन धमिलो छन् अस्थायी छन् त्यसलाई अनि जो चाहिँ पापपूर्ण छन् शरीरका छन् आफ्नै शरीर हो भन्दा पुरानो स्वभाव हो के हामीलाई त्यस ती कुराहरूलाई घृणा गर्न तुल्याउँछ वास्तवमा त्यही उद्देश्य थियो यदि बोलाउनुको आशा यति भरियो कि कुनै चिजलाई प्रेम गर्न पुग्छौ परमेश्वरीय कुराहरूलाई अनि पाप कुरालाई घृणा गर्न पुग्छ बिचमा होइन त्यस्तै गरी के यो बोलाउट आकर्षक छ आकर्षक यति आकर्षक कि जुन कुराहरू चाहिँ हाम्रो प्राणलाई हाम्रो विचार हाम्रो परमेश्वरको योजना हाम्रो जीवनमा विफल तुल्याउने कुराहरू छन् जुन कुराहरूको लागि हाम्रो अभिलाषाहरू चाहिँ पछ्याउन चाहन्छ त्यो प्राप्त गर्न सके त्यो उद्देश्य गर्न सके हाम्रो जुन छ संसारको प्राणको ती कुराहरूलाई चाहिँ पनि ती कुराहरू चाहिँ अब धमिलो भएर जानुपर्ने यो बोलावटको हाम्रो लागि आकर्षक भएन अनि यदि हाम्रो लागि बोलावट वास्तविक छ भने हामीले ख्रिस्ट यीशुलाई हाम्रो हृदयमा प्रभु हुन दिन बाटो जे कुराले रोक्छ प्रभुलाई प्रभु हुन दिन रोक्ने चाहिँ हामी आफै कि यहाँभित्र चाहिँ हामी आफै प्रभु हुन्छौँ कि प्रभु प्रभु हुन्छ यो दुइटामा दुई एउटा अनि जब आफै भनेपछि आफूलाई इन्कार गर भनेपछि त्यही हो आफैलाई आफ्नो त्यो पुरानो मानिस जुन झुक्दैन बदलिँदैन परमेश्वरलाई खुसी पार्न सक्दैन त्यसलाई चाहिँ हामीले चाहिँ घृणा गर्न सिकौँ अनि साथै यो बोलावट यति अनमोल हामीलाई होस् कि हामीले चाहिँ स्वर्गीय कुराहरूमा मन लगाउन सक्छौँ जहाँ परमेश्वरको पुत्र ख्रिस्ट यीशु दाहिने हातमा बस्नु भएको छ अनि यति यो आशा चाहिँ प्रबल होस् किन आशा एउटा पहिलो आशा भन्छ एकदम हामीलाई प्रतीक्षा छ यति यो प्रतीक्षा बलियो छ भने हामीलाई चाहिँ त्यही अनुसारको बलियो चाहना हुन्छ के हुन्छ भने ख्रिस्ट नै सम्पूर्ण होस् मेरो जीवनमा यीशु ख्रिस्ट नै सर्व सर्व होस् मेरो जीवनमा दिनौँ हामी चुकिरहे पनि अब ख्रिस्ट यीशुलाई म सर्व सर्व बनाउन चाहन्छु हिजोभन्दा आज बढी आजभन्दा भोलि बढी अर्को आशालाई देख्न सकौँ भनेर परमेश्वरले हाम्रो मनका आँखा ख्रिस्ट अनमोल बहुमूल्य तपाईँको वचन झन स्वादिलो झन अनमोल बहुमूल्य हुँदै जान सकोस् मण्डली ख्रिस्टको अझै बढ्दै जान सकौँ स्थानीय मण्डलीको रूपमा पनि प्रार्थना गर्दछौँ दिनुहोस् मनका आँखाहरू उज्यालो पारिदिनुहोस् तपाईँको बोलावटको आशा के Thank you. स्वर्गमा